أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين بارئ الخلائق أجمعين ثم الصلاة والسلام على أشرف الأنبياء والمرسلين حبيب قلوب العالمين أبي القاسم محمد وعلى آله الطيبين الطاهرين المعصومين المظلومين لا سيما بقية الله في الأرضين روحي وأرواح العالمين لتراب مقدمه الفدا أما بعد فقد قال الله تبارك وتعالى في كتابه المجيد وفرقانه الحميد بسم الله الرحمن الرحيم قل إن كنتم تحبون الله فاتبعوني يحببكم الله ويغفر لكم ذنوبكم والله غفور رحيم صدق الله العلي العظيم ان تبارك الله عند واسع درود پر محمد والا آغاز مجلس میں کسی نے دعا کے لیے کہا پروردگار سے التماس ہے کہ اس وقت کے صدقے میں اس مجلس عزا کے صدقے میں خدا بند عالم جس مومن کے دل میں جو حاجت ہے اس کو پورا فرما جتنے مریض ہیں ان کو شفاء کاملہ و عاجلہ نصیب فرما جن کے والدین انتقال کر چکے ہیں ان کو اعلیٰ علیین میں جگہ عطا فرما جن کے قید حیات میں ہیں پروردگار ان کے سائے کو ان سب کے سروں پہ مستدام فرما پروردگارا ہمیں اپنے وقت کے حسین سے سچی محبت کرنے کی توفیق عطا فرما اور ہمیں اس مجلس عزا کے صدقے میں بزم حسین میں داخل فرما ہمارے زمانے کے امام کے ظہور میں تعجیل فرما ہمیں ان کے مددگاروں میں سے شمار فرما اس گھر میں اپنی رحمتوں و برکتوں کا نزول فرما یہ جتنی کوشش کرتے ہیں محنت کرتے ہیں جدوجہد کرتے ہیں صف عزا بچھاتے ہیں پروردگارا بی بی زہرا ان کو بہترین اجر عطا فرمائے اور آخر میں ایک دفعہ اپنی قبولی حاجات کے لیے مرحومین کی بلندی درجات کے لیے بلند آواز سے درود پڑھیں محمد والے سلسلہ مجالس کی آج آٹھویں مجلس ہے اور آپ کی خدمت میں موضوع کا اعلان پہلے دن سے کر رہے ہیں کہ محبت کے عنوان پر گفتگو کریں گے کوشش کی کہ محبت کے جتنے پہلو ہیں ان پہلوؤں کو آپ کی خدمت میں پیش کیا جائے کل کی گفتگو میں آپ کی خدمت میں عرض کیا کہ ہمارے پاس دو قسم کی محبت ہے ایک محبت صادقہ ہے ایک محبت کاذبہ ہے جملہ پہ غور کریے گا چاہوں گا کہ ابھی ہم لوگ انشاءاللہ اپنے موضوع کو کسی ایک نتیجے تک لے جائیں گے پھر بھی درود پڑے محمد والے محمد کو وہ محبت کہ جو انسان عقل کے ذریعے سے ولی خدا سے کرتا ہے وہ محبت محبت صادقہ ہوگی وہ محبت کہ جو انسان عقل کے بغیر اپنی حوث کی وجہ سے حرص کی وجہ سے لالچ کی وجہ سے منفعات کی وجہ سے فائدے کی وجہ سے کسی سے کرتا ہے چاہے ولی خدا سے ہی کرے اس کے باوجود وہ محبت محبت صادقہ نہیں ہوگی ضروری یہ ہے کہ انسان عقل کے ذریعے سے کرے اس کی وجہ کیا ہے کہ جب انسان عقل کے ذریعے سے محبت کرتا ہے تو کبھی بھی اس اکمل ترین وجود کہ جس کو محبوب بنانا ہے اس کے انتخاب میں کبھی اشتباہ نہیں کرتا جب عقل کے ذریعے سے کرے گا تو جب انتخاب کرے گا किसी ऐसे वजूद का, आप लोगों की तवज्जो चाहता हूँ, छोटे छोटे जुमले इसके कह रहा हूँ ताकि हमारे लिए मफहूम हो सके। एक दफा दुरूद पढ़े मोहम्मद वाले मोहम्मद, क्योंकि जब अकल के जरिए से मोहब्बत करेगा तो उस महबूब का इंतखाब करेगा कि जो तवाना है, जब अकल के जरिए से मोहब्बत करेगा तो उसका इंतखाब करेगा कि जो उसको मुश्किलात से बचा सकता है, जब अकल के जरिए से महबूब का इंतखाब करेगा तो उसका करेगा कि जो उसके मसाइल का हल कर सकता है, बस जब अकल के जरिए से मोहब्बत करेगा तो कहीं पर भी उसकी इम्प्लीमेंटेशन में, उसके मिसदाक के इंतखाब में इश्तबाह नहीं करेगा। ऐसे महबूब का इंतखाब करेगा कि जो खुदाबंद आलम की तरफ से मोहब्बत के साथ महबूब बनाकर, हसीन बनाकर, खूबसूरत बनाकर, हसन बनाकर, हुसैन बनाकर, अली बनाकर खल्क किया गया है। खुदाबंद आलम जब अकल के जरिए से इंसान किसी का इंतखाब करेगा तो उसका इंतखाब करेगा कि जिसका नाम तौरात में अहमद है और हम उसे मोहम्मद कहते हैं। एक दफा जरूर पढ़े मोहम्मद वाले मोहम्मद को, तो तवज्जो की आप लोगों ने कितना जरूरी है। कल कोशिश की कि सूरह यूसुफ के उस किस्सा यूसुफ अलैहिस्सलाम के जरिए से इस मोहब्बत सादिक और मोहब्बत काजिब को आपकी खिदमत में बयान किया जा सके। जुलैखा ने एक मरतबा यूसुफ अलैहिस्सलाम से मोहब्बत की लेकिन उस मोहब्बत के नतीजे में समरा हासिल नहीं कर सकी। उसकी वजह यह है कि वो मोहब्बत मोहब्बत सादिक नहीं थी, मोहब्बत काजिब थी, चूंकि हवस की वजह से थी। लेकिन जैसे ही जुलैखा ने वली खुदा से मोहब्बत की अकल के जरिए से, जब अकल के जरिए से की तो खुदावंद आलम ने जुलैखा के लिए एक ऐसा मोजज़ा रूनमा किया कि जो आलम बशरियत में ना पहले कभी हुआ ना बाद में कभी हुआ। जुलैखा को हजरत जुलैखा बनाया, हजरत यूसुफ अलैहिस्सलाम के ऊपर वही की कि निकाह करो, जुलैखा का ख्याल रखो कि अभी ये सिर्फ आपसे मोहब्बत नहीं करती है बल्कि खुदा जुलैखा से मोहब्बत करता है। भाई किस तरह से मोहब्बत है सादिका, सच्ची मोहब्बत इंसान को किस मकाम तक ले जाए। मैंने बार बार एक लफ्ज इस्तेमाल किया कि अकल के जरिए से मोहब्बत की जाए। सवाल ये पैदा होता है कि यह अकल क्या है? अकल के जरिए से मोहब्बत की जाए यानी क्या मतलब? जबकि कुरान में बहुत सारे मकामात पे खुदाबंद आलम ने ऐसे अफराद का जिक्र किया है कि जो ये कहते हैं कि हम लोग अकल से काम लेते हैं लेकिन परवरदिगार कहता है कि तुम आकिलीन में से नहीं हो। करबला में मुमकिन है कि वो जो उम्र सात के साथ हो वो ये समझते हो कि हम समझदार हैं, हम अकलमंद हैं जिसकी वजह से अपनी जिंदगी को बचा गए, लेकिन वो जो इमाम हुसैन के साथ है खुदा उनको अकलमंद कहता है चूंकि वो हमेशगी की जिंदगी ले गए। उन्होंने ये सोचा कि जिंदगी बचा ले, लेकिन इमाम हुसैन ने उनकी जिंदगी क्या बचानी बल्कि हमेशगी की जिंदगी अता कर दी। खुदा बंदे आलम कुरान में कह फरमाता है वाइदा कील अलहुम ला तुफसिदू फिल अर्द, जब इनसे ये कहा जाता है कि देखो जमीन पर फसाद मत करो, कालू वो सारे आगे से कहते हैं बल इन्नमा नहनु मुस्लिहून, भाई हम तो इसलाह करने वाले हैं। खुदाबंद आलम कह रहा है कि जमीन में फसाद मत करो, जबकि वो तमाम अफराद ये कहते हैं कि हम लोग तो इस दुनिया में इसलाह करने वाले हैं। कुल अगर वो के जो अल्लादीना हादु इन ज़ामतुम अन्नकुम औलिया उलिल्लाह मिन दूनिन्नास, सूरह जुमुआ की आयत जिसमें परवरदिगार कहता है कि ए यहूदी अगर तुम ये समझते हो कि तुम खुदाबंद आलम के बरगजीदा हो, तुम ऐसे हो कि जिनको खुदाबंद आलम ने इंतखाब किया है, तुम खुदाबंद आलम के वली हो इस कायनात में, फतमन्नवुल मौता इन कुंतुम सादिकीन, मौत की तमन्ना करो अगर तुम सच्चे हो। हमने करबला में देखा कि जिसने भी बज़्मे हुसैनी में आकर मौत की तमन्ना की है, खुदाबंद आलम का महबूब करार पाया है, परवरदिगार ने उससे मौत को हटा दिया और हमेशा की जिंदगी अता कर दी। भाई वो कह रहे हैं फतमन्ना बुल मौत, परवरदिगार कहता है कि इन ज़ामतुम अन्नकुम औलिया उलिल्लाह मिन दूनिन्नास, اگر تم اس چیز کو سمجھتے ہو کہ تم اللہ کے ولی ہو لوگوں کے علاوہ فتمنا بالموت, جس نے بھی موت کی تمنا کی ہے بس میں کربلا میں آ کے, اس کا مطلب یہ ٹھہرا کہ انسان کی عقل بھی وہ عقل کہ جو خداوند عالم جس کو عقل کہے, نہ یہ کہ میں کہوں. حضرت نوح علیہ السلام کے پاس ایک دفعہ درود پڑے محمد والے محمد, روایات کہتی ہیں کہ ان کی قوم آئی اور قوم آ کے کہتی ہے کہ اے نوح, اگر خداوند عالم نے ہماری ہدایت کرنی تھی کہ جب کہ ہم ہدایت یافتہ ہیں کسی نبی کو ہمارے پاس بھیجنا تھا تو آپ جیسے بشر کو کیوں بھیجا؟ پروردگار کسی فرشتے کو بھیجتا, کسی ملک کو بھیجتا, کسی ملائکہ میں سے کسی فرد کو بھیجتا, کسی ایسے ذات کو بھیجتا کہ جس کو دیکھ کر ہم پریشان ہو جاتے, اگر ان کو بھیجتا تو ہم خداوند عالم کی بات بھی مان لیتے. اے نوح, خداوند عالم نے آپ کو بھیجا ہے, ہم عقل رکھنے والے ہیں, ہم زیرک ہیں, ہم سمجھدار ہیں, اس وجہ سے آپ کی اطاعت نہیں کرتے. خداوند عالم نے حضرت نوح کے ساتھ چند افراد کو بچا کر بتا دیا کہ جو بھی سفینہ نوح میں سوار ہوا ہے وہ اپنی عقل کے ذریعے سے نوح سے محبت کر بیٹھا, جس کے نتیجے میں سفینہ نوح پر سوار ہو کے نجات پا گیا. پروردگار نے قیامت تک کے لیے عقل مند انسان کی علامت کو لسان رسول سے اس طرح سے بیان کیا ہے کہ قیامت تک آنے والا ہر فرد وہ عقل مند ہوگا کہ جو ایک ایسے سفینہ نجات میں سوار ہوگا کہ جو کشتی کسی اور کی نہیں, حسین کی ہے. وہ امام حسین علیہ السلام کی کشتی ہے کہ جس کے نتیجے میں انسان جب اس کے اوپر سوار ہو جائے گا تو خداوند عالم اس کو نجات عطا کر دے گا. ظلمتوں میں ایک ایسا چراغ ہے امام حسین کے جو انسان کو ہدایت عطا کرتا ہے. کتنے ایسے افراد ہیں کہ جو تاریخ میں ایسے گزرے ہیں کہ جنہوں نے اپنی عقل کے ذریعے سے جب محبت کی. ایک اور مثال دیتا ہوں, درود پڑے محمد والے محمد. ایک خاتون ہے کہ جو امیر المومنین علیہ السلام کے ساتھ صفین میں موجود ہے, صفین میں موجود ہے. جب امام علیہ السلام کی شہادت ہو گئی, بصرہ کی رہنے والی ہے, بصرہ کی رہنے والی ہے, امیر شام نے امیر المومنین کی شہادت کے بعد اس خاتون کا جب تذکرہ اس کے دربار میں ہوا, اس نے کہا کہ بصرہ سے اس خاتون کو لے آؤ کہ وہ لوگوں کو بڑا برنگیختہ کیا کرتی تھی, وہ وہاں پر عجیب قسم کا رجز پڑھا کرتی تھی, وہ وہاں پر لوگوں کو امیر المومنین کی مدد کے لیے آمادہ کیا کرتی تھی, وہ امیر المومنین سے ایسی محبت کرتی تھی کہ جس کے نتیجے میں وہاں پر ایک ایسا رجز پڑتی تھی کہ بھاگتے ہوں کو واپس بلا لیتی تھی. اس کو بلاؤ, اسے پوچھو کہ صفین میں کہتی کیا تھی. وہ کیا کہتی تھی کہ وہاں جب لوگ بھاگ بھی رہے ہوتے تھے تب اس کے کہنے پہ وہ لوگ واپس آ جاتے تھے. کیا کہتی تھی؟ وہاں پر بصرہ سے اس خاتون کو لیا, شام لے جایا گیا. جب شام لے جایا گیا, وہاں پر جب دربار میں حاضر کیا گیا, حاضر ہونے کے بعد کہا کہ دیکھو تم صفین میں امیر المومنین کی مدد کرتی تھی, وہاں پر رجز پڑا کرتی تھی, وہاں پر جتنے لوگ اس طرح سے بھاگ رہے ہوتے تھے تم ان کو کہہ کے واپس بلاتی تھی, تم ان کو آواز دیتی تھی, تم کہتی کیا تھی کہ جس کے نتیجے میں وہ سارے لوگ واپس آ جاتے تھے, بھاگتے ہوئے لوگ واپس آ جاتے. عقل کے ذریعے سے محبت کی, خداوند عالم نے اس سے اتنی محبت کی کہ زبان میں اتنا اثر ڈال دیا کہ بھاگتے لوگوں واپس آ گئے, بھاگتے لوگ واپس آ گئے. اسے پوچھا گیا کہ اچھا بتاؤ تم کیا کہتی تھی وہاں پر. اس نے آگے سے کہنا شروع کیا کہ میں وہاں پر کھڑے ہو کے صرف ایک جملہ بار بار تکرار کرتی تھی, بار بار ایک جملہ تکرار کرتی تھی. پوچھا کہ کیا جملہ تھا, کیا تکرار کرتی تھی بار بار؟ کہتے ان بھاگتے ہوئے لوگوں کو جب بھاگ رہے ہوتے تھے تو میں صرف یہی کہا کرتی تھی کہ بھاگ کہاں رہے ہو اور کس سے بھاگ رہے ہو, کہ موت کے بعد بھی اسی کا سامنا کرنا ہے. توجہ کی, بھائی بھاگ کہاں رہے ہو کہ موت کے بعد بھی اسی کا سامنا کرنا ہے. تو پتہ یہ چلا کہ وہ خاتون اس طرح سے امیر المومنین سے محبت کر چکی کہ جو عقل سے محبت ہے. میں نے بار بار عقل کا لفظ استعمال کیا. آپ لوگوں کی حسین سماعتوں کی نظر ابھی مجھے بہرحال تجربہ ہے کہ یہاں پر جتنے بھی مرضی سخت گفتگو کر دی جائے، ثقیل گفتگو کر دی جائے، آپ لوگ اس کو ہضم کرنے کے بھی آمادہ ہوتے ہیں. ایک دفعہ پھر بھی درود پڑھیں، محمد والے محمد. لیکن اس دعا کے ساتھ کہ پروردگار انشاءاللہ امام حسین علیہ السلام کے اس ممبر کے صدقے میں، چونکہ یہ ممبر امام حسین کا، اس کی حفاظت جناب ثانیہ زہرہ نے کی، اس ممبر کے ہمارے کندھوں پہ کچھ حق، تو چاہیں گے آپ لوگ اس موسم میں جب یہاں پر تشریف لائے ہیں، یہاں پر بزم امام حسین میں تشریف لائے ہیں، امام حسین علیہ السلام کے ہم سب مہمان ہیں، تو کیوں نہ دسترخوان امام حسین علیہ السلام سے کچھ ایسا لے کے جائیں ہمارے لیے مفید ہو سکے. ایک دفعہ درود پڑھیں محمد والے محمد. اب غور کریے کہ میں نے بار بار ایک جملہ، میں نے کلمہ استعمال کیا کہ جس کو عقل کہہ رہے ہیں، کہ عقل کے ذریعے سے، عقل کے ذریعے سے محبت کی جائے، عقل کے ذریعے سے محبت کی جائے. تو یہ جو محبت ہوگی یہ عقل، یہ محبت صادق ہوگی، اور اگر عقل کے ذریعے سے نہ کی جائے، بغیر عقل کے کی جائے، تو یہ محبت محبت صادق نہیں ہوگی. تو بس یہ عقل کون سی عقل ہے، یہ کیسی عقل ہے، عقل کہتے کسے ہیں مجھے پتہ چل جائے. آپ غور کریے، یہ جتنی بھی عقل ہے یہ ساری کی ساری عقل ایک مجرد چیز کا نام ہے، جسم نہیں. توجہ ہے آپ لوگوں کو، پریشان تو نہیں ہو رہے؟ اگر پریشان ہو رہے ہیں تو اس کو مکمل کر دوں تھوڑا سا. ایک دفعہ پھر بھی درود پڑھیں محمد والے محمد. کیونکہ میں پریشان نہیں ہو رہا، میں چاہوں گا کہ انشاءاللہ ہم لوگ یہاں پر بیٹھ کے کچھ استفادہ کر سکے. باران رحمت ہے کہ ہو رہی ہے، اس کو ہونے دیجئے. ایک دفعہ پھر بھی درود پڑھیں محمد والے محمد. بھائی عقل تو ہے مجرد چیز، پروردگارا یہ عقل ہے مجرد، میں تو اس کو دیکھ ہی نہیں سکتا. اور عجیب بات یہ ہے کہ عقل اتنی مجرد ہے، اتنی مجرد ہے کہ میں جو میری عقل میں ہے اس کو کسی اور کو دکھا بھی نہیں سکتا. میں تو کسی اور کو نہیں دکھا سکتا، میرے تصورات، میری عقل. خداوند عالم نے مجھے جب اس کائنات میں خلق کیا ہے تو ایسی صفت کے ساتھ خلق کیا کہ میں چاہوں بھی کہ عقل استعمال نہ کروں تو نہیں کر سکتا. میرے لیے ضروری ہے، میں مجبور ہوں کہ اپنی عقل کو استعمال کروں. انسان مفتوراً بالفکر ہے. مفتوراً بالفکر سے کیا مراد؟ کہ انسان ہو نہیں سکتا کہ فکر نہ کرے، اور فکر کرنے کے لیے عقل کی ضرورت. اگر کسی سے یہاں پر کہہ دیجئے کہ دیکھو، میری طرف توجہ رکھیے، اگر آپ یہاں پر کسی سے کہہ دیجئے کہ بھئی تم نے آج کے بعد فکر نہیں کرنی، تم نے ابھی اگلے دو گھنٹے فکر نہیں کرنی، وہ اسی بات پر فکر کرنے لگ پڑے گا کہ مجھے کس بات پہ فکر نہیں کرنی. میں کسی سے کہہ دوں تم نے سوچنا نہیں، وہ اسی بات پر سوچنا شروع کر دے گا کہ مجھے کیا نہیں سوچنا. اگر کوئی خاموش بیٹھا ہے تب بھی سوچ رہا ہے، اگر کوئی بات کر رہا ہے تو سوچ کے بات کر رہا ہے. اب غور کریے کہ جب انسان خاموش بیٹھا ہوتا ہے تو اسے پہلا سوال ہر کوئی یہ کہتا ہے کیا سوچ رہے ہو، اس کا مطلب یہ ہے کہ وہ سوچ رہا ہے. عجیب بات یہ ہے کہ انسان اپنے سوچنے میں مجبور ہے، ہو نہیں سکتا کہ انسان نہ سوچے، انسان اپنے سوچنے پہ مجبور. میری طرف توجہ رکھیں، اس بات کو آپ لوگوں تک پہنچانا چاہوں گا. انسان سوچنے میں مجبور، سوچنے کے لیے عقل کی ضرورت. جب سوچنے کے لیے عقل کی ضرورت ہے، پروردگارا مجھے بتا وہ عقل کیا ہے. خداوند عالم وہ کون سی عقل ہے کہ جس کے ذریعے سے میں اگر کوئی بھی فعل انجام دیتا ہوں، جس کے ذریعے سے اگر میں محبت کروں تو وہ محبت صادق ہو، جس کے ذریعے سے اگر میں محبت انجام دوں تو وہ سچی محبت ہو، اور اس کے علاوہ باقی جتنی بھی ہیں وہ ساری جھوٹی محبت ہے. ایک روایت ہے کہ جو اصول کافی میں ذکر کیا، بہت مختصر کر رہا ہوں آپ لوگوں کو دیکھ، ایک روایت ہے کہ جو اصول کافی میں ذکر ہے، اصول کافی میں پروردگار یعنی حبیب خدا اصول کافی میں کتاب الحجہ کے اندر ذکر کرتے ہیں کہ خدا بند عالم نے جو سب سے پہلی چیز خلق کی وہ عقل ہے. اول ما خلق اللہ العقل، سب سے پہلے جو خدا بند عالم نے خلق کیا وہ عقل تھی. اس عقل سے کہا اقبل، میرے قریب آ جا. فاقبل، عقل قریب آ گئی. ثم قال له ادبر، پھر اس عقل کو کہا کہ دور چلی جا. فادبر، عقل دور چلی گئی. پروردگار اپنی عزت و جلالت کی قسم کھاتا ہے، توجہ سے سنیے، پروردگار اپنی عزت و جلالت کی قسم کھاتا ہے کہ میں تمہاری ہی وجہ سے جزا دوں گا، تمہاری ہی وجہ سے سزا دوں گا۔ یعنی عقل ایک ایسے وجود کا نام ہے کہ جس کے لیے پروردگار نے یہ مرتبہ رکھا ہے کہ اسی کی وجہ سے پروردگار سزا دے گا، اسی کی وجہ سے جزا دے گا۔ بس پتہ یہ چلا، یہ ایک ایسا وجود ہے کہ جس کو اگر میں پہچان لوں اور پہچاننے کے بعد اس کے مطابق محبت کرنا شروع کروں تو خداوند عالم کہے گا سچی محبت کی، اگر اس کے بغیر محبت کروں تو خداوند عالم کہے گا جھوٹی محبت کی۔ وہ کون سی ایسی ذات ہے کہ جس کو خداوند عالم، چونکہ دیکھیے میں ہمیشہ فزیکل چیزوں کو دیکھتا ہوں، اگر کسی نے آج تک بارش کو نہ دیکھا، بارش ہو رہی ہے اس لیے اسی کی مثال ذکر کر دیں، اگر کسی نے آج تک بارش کو نہ دیکھا، میری آواز آ رہی ہے سب تک، وہاں تک میری آخر تک آواز آ رہی ہے، ایک دفعہ ضرور پڑے محمد والے محمد پر۔ چونکہ ہم لوگ فزیکل چیزوں کو دیکھتے ہیں، کسی نے اگر بارش کو نہیں دیکھا ہے اس کو بارش کا مفہوم سمجھانا ممکن ہی نہیں، مگر یہ کہ اس کو بارش دکھا دی جائے کہ یہ بارش ہے۔ اپنی جگہ کو تھوڑا سا تبدیل کر لیجئے کہ جہاں پر آپ لوگ محفوظ رہ سکیں، پھر بھی ضرور پڑے محمد والے محمد۔ ان پنکھوں کو اگر بند کر دیں، چونکہ ایسا نہ ہوں گے ان تاروں کے اندر کہیں پر کرنٹ ہو یا تو ایسا سلسلہ ہو جائے، ایک دفعہ پھر بھی ضرور پڑے محمد والے محمد۔ ایک دفعہ پھر بھی ضرور پڑے محمد والے محمد۔ آپ یقین کر لیجئے شاید زندگی کی خوبصورت ترین مجلس ہے جو آج پڑھ رہا ہوں، شاید میں نے اس سے زیادہ خوبصورت مجلس آج تک نہیں پڑھی۔ امام حسین ہم سب سے انشاءاللہ تعالیٰ قبول کریں، ضرور پڑھے محمد والے محمد۔ میری طرف توجہ رکھیے عزیزوں، اس بارش کے صدقے میں ایک مطلب ذکر کرتا ہوں، آپ لوگوں کو لطف آئے، پھر بھی ضرور پڑھے محمد والے محمد۔ میں نے خدا سے کہا کہ پروردگارا میں ان چیزوں کو صرف دیکھ سکتا ہوں، دیکھ کے سمجھ سکتا ہوں، جس کو دیکھ نہیں سکتا اس کو سمجھ نہیں سکتا۔ خداوند عالم کیا کروں، میں عقل کو سمجھنا چاہتا ہوں، میرے لیے عقل کو مجسم کر دے۔ پروردگارا میں اس چیز کو جب دیکھ نہیں سکتا، چھو نہیں سکتا، نہیں سمجھ سکتا، میرے لیے عقل کو مجسم کر دے۔ جب خداوند عالم نے، توجہ سے جملہ سنیے گا، جب خداوند عالم نے اس کائنات میں عقل کو مجسم کرنے کے بعد کہا کہ دیکھو اگر اس عقل کو دیکھتے ہوئے کسی کو محبوب بنا لوگے تو سمجھ لو کہ سچی محبت، تو کسی اور کو خلق نہیں کیا، نور آل محمد کو خلق کر دیا۔ پروردگار نے جب عقل کو مجسم کیا ہے تو مجسم کرنے کے بعد کہا کہ دیکھو جب تم عقل کو دیکھ کر پہچاننا چاہتے ہو تو کسی اور کو مت دیکھو، علی کی ذات کو دیکھنا شروع کرو۔ بس پتہ یہ چلا کہ جہاں پر پروردگار یہ کہہ رہا ہے کہ میں اسی کی وجہ سے جزا دوں گا، اسی کی وجہ سے سزا دوں گا، تو وہ کوئی اور نہیں ہے بلکہ وہ اہل بیت کی ذات ہے، کہ جہاں پر انسان اس عقل مجسم کو دیکھتا ہوا پروردگار سے محبت کر بیٹھے۔ سورہ آل عمران کی اس 31ویں آیت کے مطابق خداوند عالم اس سے ایسی محبت کرے گا کہ جب بزم کربلا میں آ بھی جائے گا، مسلم ابن اوستجا جیسا بوڑھا ہی کیوں نہ ہو، خدا دوبارہ جوان کر دے گا۔ خداوند عالم ایسا دوبارہ جوان کرے گا کہ جہاں پر امام حسین علیہ السلام کی راہ میں قربان ہو سکے۔ پریشان تو نہیں ہے نا، پھر بھی ضرورت پڑے محمد والے محمد۔ بس پتا یہ چلا کہ وہ عقل کوئی اور نہیں ہے بلکہ امیر المومنین کی ذات ہے۔ انسان جب وہ سکلے مجسم کو دیکھتا ہے تو سکلے مجسم کو دیکھنے کے نتیجے میں جب کسی سے محبت کر بیٹھتا ہے تو وہ سچی محبت ہے، اس کے علاوہ جتنی بھی محبت ہے سب جھوٹی. اگر اس محبت میں امیر المومنین ہے تو محبت سچی، اگر میرے مولا نہیں ہے تو محبت جھوٹی. عزیزو آئیے ایسی محبت کریں امیر المومنین سے، ایسے نتیجے میں محبت کریں کہ جس میں خدا بند عالم ہمارے قلوب کو ایسے منور کر دے، ایسے منور کر دے کہ جہاں پر انسان جب غم حسین کو سننا شروع کرے ایسی محبت ہو کہ جب سننا شروع کرے تو آنکھوں سے آنسو جاری ہو جائے، ایسی محبت. میں نے آپ کی قدم میں پہلے بھی عرض کیا تھا، کہ ایک شخص مولا عباس کے حرم میں جاتا ہے اور حرم میں جا کر دعا کرتا ہے کہ اے عباس مجھے ویسی محبت عطا کر دیں کہ جیسی آپ کو امام حسین سے، اے مولا میں آپ سے ویسی محبت کرنا چاہتا ہوں کہ جیسی آپ کو امام حسین سے. عزیزو اس کے علاوہ کوئی اور محبت نہیں ہے جو محبت سچی ہے. امیر المومنین نے اپنے بھائی عقیل سے کہا کہ میرے بھیا آپ عرب کے شجاع خاندان سے، ایک شجاع خاتون کا میرے لیے انتظام کریں کہ جس کو علی اپنے نکاح میں لے اور اس کے بدن سے پروردگار مجھے ایسی اولاد عطا کرے کہ جس کو میں کربلا کے لیے خزینہ کر سکوں. جیسے ہی حضرت عقیل گئے اور قلابیہ خاندان سے ایک ایسی خاتون کا انتظام کیا جس کا نام فاطمہ ہے، امیر المومنین کے نکاح میں آتی ہیں، مولا عباس خدا بند عالم امیر المومنین کو عطا کرتا ہے. یہ وہ علی ہیں کہ جنہوں نے آج تک کسی کی تمنا نہیں کی ہے، خدا بند عالم سے کسی شے کی تمنا نہیں کی ہے، لیکن جب امیر المومنین خدا بند عالم سے تمنا کرتے ہیں تو ایسے فرزند کی تمنا کرتے ہیں کہ جس کو حسین پر قربان کر سکے. امیر المومنین جب تمنا کرتے ہیں خدا سے تو ایسے فرزند کی تمنا کرتے ہیں کہ جو کربلا کے لیے خزینہ ہو سکے. عزیزو امیر المومنین نے تربیت دی ہے مولا عباس کو، اس طرح سے تربیت دی کہ 12 سال کا سن ہے جب سفین میں گئے ہیں تو ایک دفعہ اپنے بابا سے کہتے ہیں مولا مجھے اس وقت جانے کا موقع دیجیے. مولا عباس نے اس طرح سے چہرے پہ نقاب کیا ہے، گھوڑے پہ سوار ہوئے جا کر جب حملہ کیا ہے، ایسا حملہ کیا ہے کہ ایک دفعہ لشکر کو بہتر بہتر کر دیا. سفین والوں نے کہا اس طرح سے جب آتے ہوئے دیکھا مولا عباس کو تو ایک دفعہ انہوں نے کہا کہ دیکھیے ایک دفعہ سارے مل کے حملہ کرو، اگر قدم جمے رہیں تو سمجھ لو کہ علی ہے، اگر قدم نہ جم سکیں تو کوئی اور ہے. مولا عباس نے جا کر جب حملہ کیا، سب نے مل کر جب سفین کے مقام پر مولا عباس کے اوپر حملہ کیا تو اس طرح سے تھا کہ مولا عباس آگے بڑھتے چلے جا رہے ہیں. سارے لشکر والوں نے یہ کہہ کے وہاں پر فرار کرنا شروع کیا کہ میدان میں علی آتے ہیں. اس طرح کی تربیت کی ہے امیر المومنین نے مولا عباس کی. عزیزو ایک بار میں مولا عباس کو ساتھ لے گئے، جب ساتھ وہاں پر لے گئے ہیں تو ایک دفعہ یہ کہہ کے وہاں سے چلے کہ دیکھو میرے لال عباس اس باغ میں کسی کو آنے نہیں دینا ہے. ایک دفعہ جب امیر المومنین گئے کچھ دیر کے بعد مولا عباس کیا دیکھتے ہیں کہ ایک نقاب پوش کہ جو اس باغ کی طرف آ رہا ہے، جب اس باغ کی طرف آ رہا ہے تو دور سے خطاب کر کے کہتے ہیں اے اجنبی کی جو بھی ہے میرے بابا علی نے منع کیا ہے کہ اس باغ میں کوئی داخل نہ ہو. دیکھا وہ نقاب پوش پھر بھی آگے بڑھتا چلا آ رہا ہے. مولا عباس کہتے ہیں کہ شاید مجھے میرا تعارف نہیں ہے، تو میں جو جانتا نہیں ہے میں علی کا بیٹا عباس ہوں، میں علی کا وہ لخت جگر ہوں کہ جس کو علی نے کربلا کے لیے مانگا. دیکھو تم جانتے نہیں میں کون. دیکھا کہ وہ نقاب پوش جیسے ہی آگے بڑھتا چلا جا رہا एक दफा मौला बास ने अपने तलवार के दस्ते पर हाथ रखा, देख तू मुझे जानता नहीं है, मुझे तलवार चलाना साहिब जुल्फिकार ने सिखाया, देख तू मुझे जानता नहीं है कि मेरी तरबियत हसन हुसैन ने की है, देख तू मुझे जानता नहीं है मेरा नाम खुदा, मेरा नाम शेर खुदा ने अब्बास रखा। जब देखा कि सामने वाले ने तलवार निकाल ली है, मौला अब्बास ने भी तलवार को नयाम से निकाला और नयाम से निकालने के बाद अपना तारुफ कराने के बाद एक दफा बड़े हैं दोनों में जब तलवार चलाना शुरू की है, तलवार चलाते चलाते एक दफा मौला अब्बास के कंधे थकना शुरू हो गए। जब कंधे थकना शुरू हो गए तो उसे कहते हैं कि अजनबी तू कौन है, तू तो मेरे बाबा अली की तरह लड़ रहा है। अमीरुल मोमिनीन ने चेहरे से नकाब को हटाया, मौला अब्बास को अपने सीने से लगा, ऐ अब्बास आज अली मुतमईन हो गए, करबला में इमाम हुसैन के लिए मैंने तुझे हसीना किया, आज अली मुतमईन हो गए कि ज़ैनब की निदा कोई नहीं छीन सकता, आज अली मुतमईन हो गए कि जो तेरा मकसद शौकत है वो पूरा हो गया। अजीज़ो अजरकुम अल्लाह। इसी तरह से वक्त बढ़ता रहा, यहाँ तक कि जब ये मक्का से काफिला करबला के लिए रवाना हुआ है तो रास्ते में जब मुस्लिम की खबर मिली है, इमाम हुसैन ने कहा इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन। एक दफा मौला अब्बास ने मुस्लिम की बेवा की तरफ निगाह करके कहा है, ऐ मेरी बहन एक दफा कूफा पहुंच लेने दे, अरे फिर देख फिर ये आपका भाई किस तरह से वहां पर तलवार चलाता है, किस तरह से मुस्लिम का बदला लेता है, मैं कुर्बान जाऊं अब्बास, करबला में ऐसा क्या हुआ होगा कि जब नौके नेजा पे आपका सर बुलंद होके कूफा में जा रहा है, यकीनन आंखें झुकी होंगी, मुस्लिम की बेवा बार बार बिगोर में बिंद मकनों में चादरात की तरफ देखती होंगी, अरे अब्बास आपने तो वादा किया था कि मेरे मुस्लिम का किसास। ये काफिला पहुंचा है करबला, जब करबला पहुंचा है सब तैयारी कर रहे हैं, मौला अब्बास भी सबको कह रहे हैं, बनु हाशिम को बुला बुला के कहते हैं कि देखो ये बनु हाशिम वालों कहीं पर ऐसा ना हो कि कहीं पर हमसे पहले असहाब सबकत कर जाए, देखो सबसे पहले हमें जाके कुर्बानी अता कर ली। एक एक करके जब सब शहीद होने लगे ना अजीजों, एक एक करके जब सब शहीद होने लगे, मौला अब्बास भी सबके लाशें उठा उठा कर ला रहे हैं, बार बार इमाम हुसैन से पूछते हैं हाथ जोड़ के, मौला अभी मुझे बीजने बना दीजिए, ऐ मौला जिस मकसद के लिए मेरे मोमिनीन मेरे बाबा ने मुझे मांगा था, ऐ मौला मुझे भी इजाजत दीजिए कि मैं जाऊं और आपके आपकी राह में इस तरह से आपके दुश्मनों का मुकाबला करूं कि उनके सरों को तनों से जुदा करना शुरू करूं। बार बार इमाम हुसैन यही फरमाते हुए दिखाई देते हैं, ऐ अब्बास आप तो सिपा सलार है ना, आप तो अलमदार, जब तक अलम बुलंद है ज़ैनब को ढाल सके तो खैमे में दाखिल ना होगा, सकीना को ढारस है कि कोई उनको नुकसान न पहुंचा सके, आप तो सिपा सलार। एक दफा जब एक करके लश्कर में से सब शहीद होना शुरू हुए ना अजीजो, बहुत गिरिया करेंगे, एक दफा जब मौला अब्बास इमाम हुसैन के पास आए, आकर जब हाथ जोड़ के कहा कि मौला अब कोई इज्जत नहीं इजाजत दीजिए, अब कोई इज्जत दीजिए, अभी तो मैं जाऊँ और जाकर अपनी जान का नजराना पेश करूँ। मौला ने जब दोबारा से कहा ना कि अब्बास आप तो मेरे सिपा सलार हैं, आप तो अलमदार है, किस तरह से आपको इजाजत दे दूं, यहाँ पर मक्तल एक जुमला लिखती है कि मौला अब्बास ने एक दफा दाएं जाने देखा, एक दफा बाएं जाने देखा और देख के गिरिया करते हुए कहते कहते मौला लश्कर ही कहा, मौला लश्कर ही कहा जिसका मैं अलमदार हूँ, मौला एक एक करके सब शहीद हो गए। एक दफा इमाम हुसैन के कानों में आवाज आई, अल्लाह ताश हरी प्यास मारे जा रही है, इमाम हुसैन ने कहा देखिए अब्बास अगर आपने जाकर जंग करनी है तो ये अलातश की सदा है मुझसे बर्दाश्त नहीं हो रही, भाई सकीना की प्यास को बुझा दीजिए। मौला अब्बास गए हैं, जनाब सकीना ने सारे बच्चों को जमा किया है, उस खैमे में गए हैं जहाँ पर सारे मशकीजे रखे हैं, क्या देखते हैं सारे बच्चों ने अपने सीने के साथ अपने अपने मशकीजों को लगा रखा है और अल अतश हाय प्यास कह कह के गिरिया कर रहे हैं। एक दफा जनाब सकीना को करीब किया है, जनाब सकीना के पास इतना नीचे झुके हैं कि जनाब सकीना ने मौला अब्बास की गर्दन में मशकीजा डाला है, मशकीजा सकीना लेकर मौला अब्बास आए हैं,
घोड़े पे सवार हुए, इमाम हुसैन को विदा किया। अब विदा करके जब बड़े हैं, इस तरह से हमला किया है कि फुरात के घाट पर कब्जा कर लिया मौला अब्बास ने। एक दफा जब कब्जा किया है, अपने रहवार को उतारा है फुरात में, मिश्कीज़ा सकीना को भरना शुरू किया। रिवायत देख रहा था कि मिश्कीज़ा इतना खुश्क था कि उसको भरने में बहुत वक्त लग गया। यहाँ तक कि जब मिश्कीज़ा भरा है, एक चुल्लू में पानी को लिया, उस पानी को लेके यकीन रिवायत के या उलमा जो कहते हैं इमाम हुसैन की सूरत को देखा होगा, फुरात के पानी अब्बास तब तक पानी ना पिएगा जब तक मेरा मौला हुसैन पानी ना पिएगा। मेरा मौला हुसैन प्यासा, किस तरह से मुमकिन है कि गुलाम पानी पिए। अजरों को मल्ला अजीज हो, मौला अब्बास ने अपनी गर्दन में मिश्कीज़े को डाला, डालने के बाद अपने रहवार पे सवार हुए। रहवार को ईड़ लगाई कि मुझे जितनी जल्दी हो सके खैमे तक ले जाए। उधर सकीना ने जब देखा कि दूर से अलम आ रहा है, एक दफा सारे बच्चों को जमा कर लिया। बच्चों को जमा करके कहा, देखो मेरे चचा अब्बास पानी ला रहे हैं, आओ मेरे बच्चों सारे जमा हो जाओ, अभी हमारी प्यास बुझने वाली है। इमाम हुसैन खड़े होकर देख रहे हैं कि किस तरह से रोशन की तरफ आ रहा है, लेकिन एक जालिम आगे बढ़ा, अरे दाहिना बाजू पे ऐसा वार किया है कि दाहिना बाजू कलम हो गया, अलम एक तरफ झुका है। इमाम हुसैन उस तरफ बढ़े हैं, मौला अब्बास ने अपने पूरे वजूद के साथ मिश्कीज़े सकीना को संभाल रखा है। एक जालिम आगे बढ़ा, जैसे ही जालिम आगे बढ़ा बहने बाजू पे वार किया, अरे मौला का बहना बाजू कलम हो गया। अब अपने पूरे वजूद के साथ मिश्कीज़े सकीना को महफूज किए हुए पिछले साहब ने कहा कि कहीं पर ये पानी खैमे तक न पहुंच पाए। हुरमला ने देखा, एक दफा मिश्कीज़े सकीना का निशाना लिया, जब जैसे ही निशाना लिया है ना, एक दफा मिश्कीज़े सकीना छिदा है, पानी नहीं बहा। मौला अब्बास की आरज़ू बह गई, अपने रहवार को वापिस मोड़ लिया, एक कहा अभी मुझे ख्याल नहीं जाना मैं किस तरह से सकीना का सामना करूंगा, हाय बच्चे सारे प्यासे मेरा इंतजार कर रहे। अजरकुम अल्लाह, एक जालिम ने ऐसा तीर मारा, मौला की आंख में आके तीर बेवस्त हुआ। अभी इतनी दर्द की शिद्दत है, मौला से बर्दाश्त नहीं हो रहा, तीर को निकालना चाहते हैं, हाथ मौजूद नहीं है, बाजू मौजूद नहीं है। मौला ने सर को झटके देना शुरू किए, जब उसने जब सर से तीर ना निकला ना, जब आंखों से तीर ना निकाल सके, पूरे कुव्वत बदन को जमा किया, अपने जानुओं को बुलंद किया, जानुओं से तीर को पकड़ के निकालना चाहा, एक जालिम आगे बढ़ा, सर में ऐसा गुर्ज मारा, अभी मौला से जीन में रहा न गया। ऐ मौला जीन से जमीन बनाते हुए, ऐ मेरे मौला अब्बास का आखिरी सलाम, अजरकुम अल्लाह, ऐ मौला अब्बास ने आखिरी सलाम किया। वहां पर इमाम हुसैन ने एक दफा अपनी कमर को थामा, कमर को थामते हुए आगे बढ़े, अलान इनका सरा जहरी, अभी हुसैन की कमर टूट गई। मौला अब्बास के पास पहुंचे हैं अजीजों, मक्तल की रिवायत पढ़ने लगा हूं। एक दफा जब मौला अब्बास के उस जसद के करीब पहुंचे हैं ना, तो एक दफा मौला अब्बास के सर को उठाया, सर को उठा के अपने जानुओं पे रखा, अपने जानुओं पे रखा, अरे मौला ने झटके से सर को अपने नीचे रख दिया। ऐ अब्बास, मेरे जानुओं से अपने सर को क्यों हटा रहे हो, ऐ मौला मैं गुलाम हूँ, आप आका है, ऐ अब्बास जाने से पहले अपने मौला की जियारत न करोगे। मौला ने कहा, मौला क्यों ना करूंगा। मौला ने अपने दस्ते एजाज से उनकी आंखों का खून साफ किया। मौला अब्बास ने इमाम हुसैन की जियारत की, कफ़स नफ़्सी से रूह ने परवाज किया, इमाम हुसैन ने परचम मौला अब्बास थामा, अभी खैमे की तरफ बढ़ रहे हैं, सकीना ने बच्चों को जमा कर रखा है कि देखो दूर से अलम आ रहा है, अभी पानी आने वाला है, अलम आ गया, अलमदार न आया। जनाब सकीना रो रो के कहती, ऐ मेरे बाबा मैं प्यासी नहीं हूँ, मेरा اے بیویوں جس کے سہارے پردے کا وعدہ کیا تھا، اے وہ لبدار اس دنیا سے چلا گیا، اب ہمارے پردے کا